यो रेडियो नेपाल हो। अब प्रवीण पोखरेलबाट समाचार सुन्नुहोस्। राष्ट्रपति रामचन्द्र पौडेल मित्रराष्ट्र जापानको औपचारिक भ्रमणका लागि त्यसतर्फ प्रस्थान गर्नुभएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा उपराष्ट्रपति रामसाय प्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, मन्त्रीगण, सुरक्षा निकायका प्रमुख, नेपाल सरकारका उच्च पदस्थ अधिकारी, नेपालका लागि जापानी राजदूत लगायतले राष्ट्रपति पौडेललाई विदाई गर्नुभयो। राष्ट्रपति पौडेल यही माघ 21 गते स्वदेश फर्कने कार्यतालिका छ। नेपाल र जापान बीचको कूटनीतिक सम्बन्ध स्थापनाको 70 वर्षका अवसरमा जापान सरकारको निमन्त्रणामा उहाँ नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै जापान जानुभएको हो। उहाँले माघ 20 गते टोकियो स्थित इम्पेरियल प्यालेसमा जापानका सम्राट नारूहितोसँग राजकीय शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ। सोही दिन राष्ट्रपति पौडेल र जापानका प्रधानमन्त्री ताकाइची सानाए बीच भेटवार्ता हुने कार्यतालिका रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। भ्रमणका क्रममा जापानका विदेश राज्य मन्त्री होरी इवाओले राष्ट्रपति पौडेलसँग शिष्टाचार भेटवार्ता गर्नुहुनेछ। त्यसै गरी जापानी व्यावसायिक समुदायसँगको बैठकमा सहभागिता जनाउनका साथै राष्ट्रपति पौडेलले जापानस्थित नेपाली राजदूतावासले उहाँको सम्मानमा आयोजना गर्ने स्वागत समारोहमा पनि सहभागी हुनुहुनेछ। निर्वाचन आयोगले प्रत्यक्ष निर्वाचनतर्फ 25 जिल्लाका 30,00,000 मतपत्र छपाई सम्पन्न भएको जनाएको छ। निर्वाचन आयोगमा हिजो पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईले समानुपातिक निर्वाचन प्रणालीतर्फको 2,08,30,000 मतपत्र छपाईको काम सकिएको जानकारी गराउनु भएको हो। प्रवक्ता भट्टराईले मतदाता शिक्षा प्रयोजनका लागि 10,98,200 थान नमूना मतपत्र छपाई सकिएको जानकारी गराउँदै कार्यतालिकाभित्रै रही आयोगले काम गरिरहेको बताउनुभयो। निर्वाचन आयोगले आचार संहिता उल्लंघन सम्बन्धी प्राप्त 21 उजुरी सम्बन्धमा राजनैतिक दल र सम्बन्धित व्यक्तिलाई स्पष्टीकरण सोधिएकोमा हालसम्म 12 जवाब आइसकेको र बाँकी रहेका उजुरीमा कार्यदलले अध्ययन गरिरहेको जनाएको छ। सरकारले इरानमा भएका नेपाली नागरिकलाई जतिसक्दो चाँडो स्वदेश फर्कन आग्रह गरेको छ। अमेरिका र इरानबीच तनाव बढ़दै गएपछि परराष्ट्र मन्त्रालयले आफ्नो वेबसाइट मार्फत ट्रावल एडभाइजरी जारी गर्दै इरान जान तयारी गरिरहेकालाई भ्रमण स्थगित गर्न आग्रह गरेको छ। सरकारले त्यहाँ रहेका नेपालीलाई आकस्मिक स्वदेश फिर्तीका लागि आफ्ना महत्वपूर्ण डकुमेन्टहरू, पासपोर्ट, परिचय पत्र लगायतहरू सहजै भेटिने स्थानमा राख्न पनि आग्रह गरेको छ। परराष्ट्रले समन्वयका लागि नेपालस्थित दूतावास र कतारस्थित दूतावाससँग सम्पर्कमा रहिरहन पनि भनेको छ। इरानमा कति संख्यामा नेपाली छन् भन्ने यकिन तथ्याङ्क छैन। गृहमन्त्री ओमप्रकाश अर्यालले अनुसन्धान गर्ने निकायबाट कसुरजन्य सम्पत्तिको रोका तथा नियन्त्रण सम्बन्धी निर्णय र अदालतहरूबाट प्राप्त फैसलाका आधारमा जफत भएका सम्पत्ति तथा साधनको एकीकृत विवरणको प्रणाली यथाशीघ्र तयार गर्न निर्देशन दिनुभएको छ। कसुरको अनुसन्धान तथा तहकीकातको सिलसिलामा रोका वा नियन्त्रणमा लिइएको सम्पत्ति वा साधनको व्यवस्थापन गर्ने गराउने जिम्मेवारी प्राप्त गरेको कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागको अनुगमनका क्रममा हिजो उहाँले निर्देशन दिनु भएको हो। मन्त्री अर्यालले विभागको कार्यप्रगतिबारे जानकारी लिने क्रममा विभागमा विभिन्न निकायबाट प्राप्त हुन आउने कसुरजन्य सम्पत्तिलाई प्रविधिको प्रयोग गरी प्रभावकारी व्यवस्थापन गर्नुपर्नेमा जोड़ दिनुभयो। नारायणगढ़ बुटवल सड़क खण्डको पूर्वी खण्डमा पर्ने सबै पुलको निर्माण सम्पन्न भएका छन्। निर्माण सम्पन्न भएका 34 पुल मध्ये 33 पुलबाट सवारी साधन सञ्चालन भइसकेको नारायणगढ़ बुटवल सड़क योजना पूर्वी खण्डले जनाएको छ। पूर्वी खण्डमा अरूणखोला पुलको 8 स्पानको ढलान सम्पन्न भएसँगै नारायणगढ़ बुटवल सड़क योजना पूर्वी खण्डका सबै पुल निर्माण सम्पन्न भएको योजनाका सूचना अधिकारी इन्जिनियर शिव खनालले जानकारी दिनुभयो। त्यस खण्डमा 25 मिटर लम्बाईसम्मका छोटा 22 पुल र 25 मिटर भन्दा लामा 12 पुल निर्माण गर्नुपर्ने गरी निर्माण कम्पनी चाइना स्टेट इन्जिनियरिङ कन्स्ट्रक्सन कर्पोरेशन लिमिटेडले ठेक्का पाएको थियो। उहाँले 22 साना तथा 12 ठूला गरी 34 पुलको निर्माण सम्पन्न भएको जानकारी दिनुभयो। नेपाल सरकारले संयुक्त अरब इमिरेट्स यूएई सरकारको 54 राष्ट्रिय दिवसका अवसरमा 267 जना नेपाली बन्दीलाई प्रदान गरिएको आम माफीप्रति यूएई सरकारप्रति कृतज्ञता व्यक्त गरेको छ। सरकारले यस आम माफीलाई नेपाल र संयुक्त अरब इमिरेट्स बीच विद्यमान द्विपक्षीय सम्बन्धमा रहेको मैत्री, सद्भावना तथा सौहार्द्रताको प्रतीकका रूपमा लिई यूएई सरकारको यस मित्रवत र मानवीय कदमको सराहना गरेको छ। माफी पाएका नेपाली नागरिक विरूद्ध अन्य कुनै बाँकी कानूनी मुद्दा वा प्रतिबन्ध नरहेको अवस्थामा यूएईको प्रचलित कानून अनुसार आवश्यक कानूनी प्रक्रिया पूरा गरेपछि स्वदेश फर्कन सक्नेछन्। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले उदयपुर सिमेन्ट उद्योग लिमिटेडमा सार्वजनिक सम्पत्ति दुरूपयोग तथा क्लिंकर हिनामिना गरेको आरोपमा तत्कालीन महाप्रबन्धक सुरेन्द्र कुमार पौडेल सहित आठजना विरूद्ध मुद्दा दायर गरेको छ। आयोगले तत्कालीन महाप्रबन्धक पौडेल र नायब महाप्रबन्धक महेश प्रसाद काफले विरूद्ध झनै 12,44,00,000 रूपियाँ भन्दा बढ़ी रकम आपसी मिलेमतो र योजनाबद्ध तरिकाले आफ्नो जिम्मामा रहेको सार्वजनिक सम्पत्तिको दुरूपयोग गरी उद्योगलाई गम्भीर आर्थिक क्षति पुर्याएको आरोपमा हिजो विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको हो। त्यस्तै निमित्त महाप्रबन्धक नवल किशोर शाहसहित उत्पादन महाशाखा प्रमुख संजय कुमार लाल, भण्डारण महाशाखा प्रमुख महेश प्रसाद शाह, क्लिंकर उत्पादन विभाग प्रमुख रवि चन्द्र पौडेल, सिमेन्ट उत्पादन विभाग प्रमुख हरिप्रसाद अधिकारी तथा बिक्री विभाग प्रमुख रामबहादुर जीसी विरूद्ध 46,52,00,000 रूपियाँ भन्दा बढ़ी रकम हिनामिना गरेको आरोपमा मुद्दा दायर गरेको अख्तियारले जनाएको छ। नेपालमा वित्तीय सेवामा पहुँच प्रयोग र गुणस्तरमा उल्लेखनीय सुधार देखिएको नेपाल राष्ट्र ब्यांकले जनाएको छ। वित्तीय समावेशीकरण सूचकांक अनुसार सन् 2024-25 समग्र वित्तीय समावेशीकरण सूचकांक 0.47 बढ़ेर 0.53 पुगेको राष्ट्र ब्यांकले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ। वित्तीय सेवामा पहुँच विस्तार, डिजिटल माध्यमको प्रयोग तथा सेवा गुणस्तरमा सुधारका कारण वित्तीय समावेशीकरण सूचकांकमा व्यापक प्रगति भएको राष्ट्र ब्यांकले सार्वजनिक गरेको प्रगतिमा जनाइएको छ। यस्तै वित्तीय साक्षरतामा वृद्धि, उपभोक्ता संरक्षण संयन्त्रको सुदृढ़ीकरण, पारदर्शिताको अभिवृद्धि तथा ग्राहक अनुभवमा सुधारका कारण गुणस्तर सूचकांकमा उल्लेखनीय प्रगति भएको केन्द्रीय ब्याङ्कको प्रतिवेदनमा उल्लेख गरिएको छ। सार्वजनिक सेवा प्रसारण नेपालका अध्यक्ष डाक्टर महेन्द्र विष्टले रेडियो नेपाल र नेपाल टेलिभिजन रूपान्तरण भइसकेकाले अब यसको उत्पादन र प्रसारण तथा पहुँचमा समेत रूपान्तरण हुन आवश्यक रहेको बताउनु भएको छ। विराटनगर स्थित तारणी प्रसाद कोइराला स्मृति संचार ग्राममा हिजोदेखि शुरू भएको समावेशी प्रसार सामग्री उत्पादन तथा प्रसारण सम्बन्धी तालिमलाई सम्बोधन गर्दै उहाँले सार्वजनिक सेवा प्रसारणले अब नागरिकलाई पहिलो प्राथमिकतामा राखेर सेवा प्रवाह गर्नुपर्ने बताउनुभयो। रेडियो नेपालले अहिले 26 भाषामा समाचार प्रसारण गरिरहेका अब 26 भाषा भित्रको संस्कृतिलाई सम्बोधन गर्न आवश्यक रहेको पनि उहाँले बताउनुभयो। सार्वजनिक सेवा प्रसारण नेपालका प्रमुख प्रशासकीय अधिकृत विष्णुराम न्यौपानेले सार्वजनिक सेवा प्रसारणले समावेशी आवाजलाई आम जनताको बीचमा जोड्ने गरी कार्यक्रम प्रसारण गर्नुपर्ने बताउनुभयो। रेडियो नेपालका उपनिर्देशक एवं तालिम संयोजक सुरेन्द्र प्रसाद यादवले तालिमको उद्देश्यमाथि प्रकाश पार्दै तालिमले रेडियो नेपालको सेवा प्रसारणलाई समावेशी बनाउन थप सहयोग पुग्ने बताउनुभयो। रेडियो नेपालका उपनिर्देशक जनार्दन विष्टले सबै जात जाति र भाषाभाषीलाई सम्बोधन हुने गरी समाचार तथा कार्यक्रम प्रसारण गरिरहेको बताउनुभयो। संचारग्राम विराटनगरका प्रमुख तिलकराम चौधरीले समावेशी र सहभागितामूलक कार्यक्रमको उत्पादनलाई संचारग्रामले जोड़ दिएको बताउनुभयो। दुई दिनसम्म चल्ने तालिममा कोशी तथा मध्य प्रदेशका रेडियो नेपालका संवाददाता, रेडियो नेपाल धनकुटा तथा बर्दिवास प्रादेशिक प्रसारण केन्द्र, तारिणी प्रसाद कोइराला स्मृति संचार ग्रामका प्रमुख, विभिन्न भाषाका समाचार वाचक तथा कार्यक्रम उत्पादक, कर्मचारी तथा प्राविधिक गरी 40 सहभागिता रहेको छ। र पश्चिमी न्यूनचापीय प्रणाली बलियो भएपछि मौसममा बदली हुने भएको छ। जल तथा मौसम विज्ञान विभागले मौसममा बदली भई वर्षा र हिमपातले कोशी तथा मधेस बाहेकका क्षेत्रको जनजीवन प्रभावित भई खुलेको मौसम एक हप्ता नबित्दै पुनः वर्षा गराउने प्रणाली सक्रिय हुन लागेको जनाएको छ। हिजोदेखि नै सुदूरपश्चिम क्षेत्रमा हल्का असर देखिन थालेको र आज केही बढ़ेर पश्चिम क्षेत्रको उच्च हिमाली तथा पहाड़ी क्षेत्रमा फैलदै जाने तथा भोलि मध्य नेपालसम्म फैलने मौसमविद संजीव अधिकारीले जानकारी दिनुभयो। ती क्षेत्रमा पूर्ण बादल लाग्नेछ भने बाँकी क्षेत्रमा पनि आंशिक बादल लागि चिसो बढ़नेछ। अघिल्लो बुधबारको जतिको बलियो प्रणाली नभए पनि पश्चिम नेपाल चिसो भइसकेको र हिउँ परिरहेको अवस्थामा अबको प्रणालीले पनि मध्यमसम्म वर्षा तथा हिमपात गराउने मौसमविद अधिकारीले बताउनुभयो। 6 समाचार यहीँ सकिन्छ। अब यसपछि अखबार कार्यक्रम सुन्न सक्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला। हवस् त, नमस्कार।